नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा मैले केही कथाहरू लिएर आएको छु। युएईले बाँडेको मुस्कान शीर्षकको कथा संग्रहभित्र संग्रहित केही यथार्थ कथाहरू आजको कार्यक्रममा प्रस्तुत गर्छु। मैले कतिवटा समयले साथ दिन्छ त्यतिवटा कथा वाचन गर्छु। शुरूमा मैले टक गुरूङको कथा लिएर आएको छु, पुर्खाहरूको पाइला पछ्याउँदै शीर्षकमा युएईले बाँडेको मुस्कानमा संग्रहित यो कथा अब वाचन गर्छु। तनहुँ जिल्लाको आबोखैरेनी गाउँपालिकाको वडा नम्बर 4 बाँसपानी गाउँ मेरो जन्मस्थान। गाउँ के भन्नु, दुई घरको गाउँ, काटीकुटी काठमाडौँको पुतली सडक जस्तो, जुन सुरु हुन अगावै सकिन्छ। आजभोलि जस्तो ठाउँमा भ्यू टावर बनाइन्छ वा उहिले बैरीको निगरानी गर्ने कोट बनाइन्थ्यो, ठिक त्यस्तै समुद्री सतहदेखि 500-1500 मिटर अग्लो डाँडाको थाप्लैमा थियो मेरो घर। बाँसपानीलाई तनहुँको सगरमाथा भनिने छिम्केश्वरी पर्वतको एउटा काँध भनी भन्न सकिन्छ। प्रख्यात गोर्खा मनोकामनाको डाँडो र बाँसपानी डाँडो दुवै मान्छे भएका भए बाँसपानी मनोकामनाभन्दा एक बित्ता अग्लो पक्कै हुन्थ्यो। दिनमा भएको भए घरको मूल ढोकाबाट निस्किँदा सोझै अगाडि इच्छा कामना माईको मन्दिर देखिन्थ्यो भने क्रमशः 45 डिग्रीदेखि 90 डिग्रीसम्म मनोकामना, गोर्खा कालिका र छिम्केश्वरी। घरको करेसापट्टिबाट सेती नदी र अगाडिबाट बुढी गण्डकी एकअर्कालाई उच्छिन्न कुदे चाहिँ प्रतीत हुन्थ्यो। रातमा पारी एक हुल लामबद्ध हिमालको लर्को मनाङलाई काखमा लिएर निदाइसकेका थिए। गोर्खा बजारको पाखोका बिजुली बत्तीहरू एउटा हेडलाइट फुटेको ट्रक जस्तै कतै बल्ने कतै निभ्ने गर्दा केही गरी मिलाउन नसकेको जिक्स पज्जल जस्तै देखिन्थ्यो। तल पुड्के भरतपुर कविलास डाँडालाई अगालेर निदाइसकेको थियो। चकमन्न अँध्यारोको छातीमा एकातिर म, मेरो निन्द्रा र ओछ्यान अनि सिरक थियौँ भने हाम्रो विरुद्धमा हिमालबाट चल्ने चिसो सिरेटो थियो, घम्साघम्सी चल्दै थियो। यो करिब करिब त्यहाँको 12 मासे कथा हो। अचानक बाहिरबाट दुईजना चिरपरिचित आवाजहरू आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तलाई परास्त गर्ने टाइमिङमा एकैपटक कराए। कोही हुनुहुन्छ के, यो टक गुरुङको घर हो? मैले तत्क्षण क्रिश्चियन विश्वासको रूपमा रहेको क्राइस्ट आउँछन् वा आउँदैनन् भन्ने ग्रेट डाइलेमाको स्मरण गरे। मलाई घटनाक्रमले विश्वास र अविश्वासको 10 गजामा पुर्याएको थियो। ती दुई आवाजमध्ये एकलाई हिजो भर्खर मैले काठमाडौँ जाने बसमा चढाएर विदा गरेको मित्रको थियो र आजै अचानक मेरो घरमा पहिलोपटक आइपुग्नु भएको थियो। हिजो आज पो एक थान कच्ची बाटो घिस्रिँदै पुगेको छ घरसम्म। जिन्दगीको शताब्दी पारी खेलेको पाको गिउडा जस्तै धर्मराउँदै बिजुली लिएर बिजुलीको पोल पुगेको छ। यो त्यति बेलाको कुरा हो जति बेला पृथ्वी राजमार्ग र गोर्खा नारायणगढ राजमार्ग जन्मिएर वयस्क भएसँगै विकासले बेरोजगार बनाएको बाँसपानीमा आउने बाटो र बिजुली योजनाकै गर्वमा थिए। नत्र कुनै जमानामा नुनदेखि सुनसम्म चितवनको ठोरीबाट ओसार पसार गर्ने एउटा सानो सिल्ट रोडको हिस्सा थियो बाँसपानी। दशैं तिहारको विदा पारेर प्रागैतिहासिक काल औ कुरिन्टारमा केबुलकार बन्नु अगावै हामी अथवा राज, दया, लक्ष्मण र म मनोकामना उक्लेका थियौं। म भौतिकवादी भए पनि परम्पराको विरोधी भने होइन, त्यसैले मठ मन्दिर जाने गर्छु। राज र उनको परिवार काठमाडौँका अरू नेवार जस्तै हरेक वर्ष मनोकामना पुग्थे, जसलाई हामीहरू बाल्यकालमा नेपाल भन्थ्यौं। यो पटक हामीलाई उहाँले त्यो तीर्थाटनको पात्र बनाउनु भएको थियो। कुरा यति हो, दयारामजीलाई आज 1250 मिटर चढेर झरेको भोलिपल्टै 1500 मिटर उक्लिने के त्यस्तो आकस्मिकता परेछ भन्ने सोच्दै म केही क्षण घोत्लिएर बाहिर निस्किएँ। टुकीको मधुरो प्रकाशमा दयारामजीले एकै श्वासमा भन्नुभयो, तपाईँको दुबई भिसा आएछ, अब 3 दिन पछाडिको उडान छ, खबर गर्न आएको। त्यति बेला मोबाइलको हजुरबाजे पिसिओ एक ठाउँमा मात्र बस्थ्यो, जो आबुखरिनी बजारबाट माथि उक्लन नसक्ने हालतमा थियो। आमा उठेर चुलाचौका गर्न लाग्नुभयो र हामी भलाको सारीतर्फ खानपिन चल्दै गर्दा बुबाले विदेश नजान भन्नुभयो। मैले मानिनँ, अन्ततः बुबाले मौन स्वीकृति प्रदान गर्नुभयो। उहाँ आफै रिटायर्ड ब्रिटिस आर्मी भएकोले सकेसम्म छोरा गाउँघरमै बसोस् भन्ने चाहना थियो उहाँको। बुबाले विक्रमसम्म 2038 सालतिरै आबुखरिनीमा किरानासँगै हार्डवेयर खोल्नुभएको थियो। तर सानो परिवार, आमा सधैँ बिरामी परिराख्ने र बिरामीको कारण गर्मीले नसहेको भन्ने निर्कोल गरेर 2040 सालमा बाआमा गाउँतिर लाग्नुभयो। मेरो देशभित्रै प्रवासी जिन्दगी सुरु भएको त्यति बेला नै हो। पहिलोपटक सन् 70 दशकमा बुबासँगै सुरुमा सिरिया, ब्रुनाई, त्यसपछि हङकङ पुगेकाले प्रवास र मेट्रोपोलिटियन सिटी मेरा लागि नौलो भने थिएन। पहिलो कालखण्ड यानि बाल्यकालको प्रवास 3 वर्षको रह्यो भने दोस्रो एपिसोड आबुखरिनीबाट काठमाडौँसम्म जोड्दा 10 वर्ष रह्यो। देशमै कसरी प्रवास भन्ने जिज्ञासा उठला। पढाइ र जागिरको जाँतोमा पिसिएर म 9 महिनादेखि 1 वर्षमा 1-2 पटक मात्रै घर जान्थेँ, जुन अहिले पनि नेपालमा धेरैको नियति हो। यो तेस्रो आप्रवासनको आँधीको खबर जो संयोगवश दयाराम नामदारी मित्रले लिएर आउनुभएको थियो। प्रेसले मलाई जीके चेस्टेनको निबन्ध व्हाट आई फाउन्ड इन माई पकेटको याद दिलायो। मेरो मानसपटलमा प्रसिद्ध आप्रवासीहरू मेक्सिको आदिवासी एभोकाडो, ड्रागन फ्रुट, मकै र एगर्टिना एडनोफोरा अथवा कालो बनमारा, दक्षिण अमेरिकाको गोलभेडा अथवा लभ एप्पल, दक्षिण अफ्रिकाको बोयर बाख्रा, इङ्ल्यान्डको जर्सी इलाकाको जर्सी गाई, अमेरिकाको ब्रोइलर कुखुरा, टर्कीको गहुँ, मध्य अमेरिकाको सुर्ती, स्कटल्यान्डको स्कच रक्सी, न्युजिल्यान्डको हिमाली थार बाख्रा, अमेरिकाको मुस्ताङ घोडा, साइबेरिया, मंगोलिया, चीन र कोरियाका जाडो छल्न नेपाल आउने तमाम चराहरू, 2 मिलियन वर्ष पहिले उल्कापिण्ड झरेर बनेको अनुमान गरिएको खाल्डो वा भेडेफोर्ट क्रेटर अफ्रिकाबाट भारत बंगालको खाडी हुँदै नेपाल आउने मनसुनी हावा, नेपालमा पाइने जापानी झलुवावेद आदि आदि घुम्न थाले। यसै लहरमा याङ्से किनारामा जन्म हुने बेलाको पहिचान नै गायब भएको किवी फ्रुट पनि आइपुग्यो, जसलाई क्रिश्चियन मिसिनरीले चीनबाट न्युजिल्यान्ड पुर्याएको र जो त्यहाँको चराको जीवडालसँग मिल्ने भएर निवारण गरिएको नामले प्रसिद्ध छ। मानव आप्रवासनको ग्राउन्ड जिरो हालसम्मको अनुसन्धानले अफ्रिका महाद्वीपलाई देखाउँछ। इतिहासको कुनै न कुनै बिन्दुमा सबै मानव जातिको पुर्खा एउटै थियो। त्यसैले ग्लोबलाइजेसन वास्तवमा रिग्लोबलाइजेसन वा पुनः विश्वव्यापीकरण मात्र हो र मानव अस्तित्व आप्रवासन र पुनः आप्रवासनको लामो श्रृङ्खला मात्र हो। 2 मिलियन वर्षदेखि अफ्रिकामा उत्पत्ति भएका मानव पुर्खा पटक पटक गरेर विश्वभरि छरिएको अध्ययनले बताउँछ। मेरो पुर्खा पनि इतिहासमा अफ्रिकाबाट निस्किएर भारतीय उपमहाद्वीप हुँदै मंगोलियातिर लागेको र कालान्तरमा नेपालतिर झरेको भन्ने हालै टेक गुरुङज्यूले आफ्नो विद्यावारिधिको थेसिस माइग्रेटोरी ओरिजिन एन्ड एन्सेन्ट हिस्ट्री अफ दि गुरुङ्समा उल्लेख गरेका छन्। कारण र उद्देश्य जे भए पनि आप्रवासनले नै मानिसको अहिलेको विविध पहिचानहरू भाषा, धर्म, संस्कार, संस्कृति, अनुहार र रङ सिर्जना गरेको। त्यसैले मेरो दुवै यात्रा प्राकृतिक प्रक्रियाकै हिस्सा हो भन्ने उति बेला नबुझे पनि अहिले बुझ्न थालेको छु। नराटी भन्दा अवसर नपाएर विदेशीको वा ठूलो समस्या परेर देशबाट टाढिएको होइन। मेरो यात्रालाई तथाकथित अङ्ग्रेजीमा भनिने ग्रिनर पास्चरको खोजी भन्न सकिन्छ, जे हाम्रा मानव पुर्खाहरूले गरेका थिए त्यही मैले पनि गरेको थिएँ। घर छोड्न त्यस्तो महाभारत परेन पनि म इटलीको इल रिगाज्जो डिमाममा वा मामाज बोई अथवा 40 वर्षसम्म आमाले स्याहार सुसार गरिदिनुपर्ने छोरामा पर्दैन थिएँ। नेपालमा जागिर थियो तर मेरो आफ्नै केही पहिचान बनाउन चाहन्थेँ म। नेपालमै बसे बाबुबाजेको विरासतले गरिस् भन्नेको लर्को हुन्थ्यो। यही छड्के हनाईलाई म काउन्टर दिन चाहन्थेँ। यद्यपि मैले मुटुभित्र काठमाडौँसँग जोडिएको कसैसँग साथसाथै देखेका टुटेका सपनाहरूको डरलाग्दो भग्नावशेष पनि बोकेर हिँडेको थिएँ। त्यो पनि कारकतत्व हुनसक्छ, तर मेरो प्रवास यात्रा वेल प्लान्ड होइन, हाफ कोइन्सिडेन्स वा आधा संजोग हुनसक्छ भन्ने पक्षलाई नकार्न सकिन्न। मैले राहदानी बनाउनुको कारण पनि रोचक नै छ। मलाई हाउ टु से नो अथवा हुँदैन कसरी भन्ने कला आउँदैन। सन् 1991 एकजना मित्र गिरिराज कोरिया जाँदै हुनुहुन्थ्यो। उहाँलाई परिवारले एक्लै कोरिया नपठाउने हुनाले उहाँको करबलले पासपोर्ट बनाए। त्यो बेला कोरिया जान 85,000 लाग्थ्यो, जुन मेरो बुबाले मलाई दिने कुरै भएन, किनकि माथि नै उल्लेख गरे बुबालाई मैले यहीँ केही गरोस् भन्ने चाहनुहुन्थ्यो। मैले मित्रलाई त्यो बेला भनेको कुरा सम्झन्छु, म विदेश फ्रीमा भिसा पाए मात्र जान्छु। उहाँले जवाफमा भन्नुभएको थियो, कोरियामा तिम्रो हजुरबाजे छ र? मेरो कोरिया जाने यात्रा गर्भाधान नहुँदै यसरी तुइएको थियो। त्यति बेला राहदानी अरेबिक मिथकको बोतलबाट निस्केको जिन्न वा आत्मा जस्तै बन्ला भन्ने थाहा थिएन। रहस्यमय पेन्डोराको बाकस खुलिसकेको थियो। विक्रम सम्बत 2046 सालको आन्दोलन र त्यसपूर्व गोर्खा भर्ती केन्द्रको विरोध गर्ने दलहरू मिलेर बनेको सरकारमा वैदेशिक रोजगारी वा लाहोर जान खुला गरेको 2.5 दशकमा 50 लाख नेपालीको बहिर्गमन होला भनेर सोच्ने सामर्थ्य वा भिजन थिएन। अझै पनि त्यो भिजन देखिन्। सन् 1818 सुगौली सन्धिभन्दा यसको असर कैयौं गुणा धेरै छ। यसको मूल्याङ्कन इतिहासले गर्ला। मेरो आप्रवासन भने त्यही निर्णयबाट निम्तिएको संजोग मात्र हो भन्न मैले बुझाउन खोजेको
हुँ।
त्यति बेला आजकलको जस्तो म्यान पावर कम्पनीहरूको महासागर थिएन। जागिरी जीवनमा म र मभन्दा 25 वर्ष सिनियर विश्वनाथ सरले एउटै अफिसमा प्रयोग गर्थ्यौं। गल्फ वारको ताण्डवबाट खाडीमुलुक तङ्ग्रिँदै गरेको समय थियो त्यो। विश्वनाथ सर सधैँ कुराकानीको सिलसिलामा भन्नुहुन्थ्यो, म त बुढो भएँ गुरुङजी, म तपाईँ जस्तो भए विदेश जान्थेँ। विदेश जानुहोस् तपाईँ, नयाँ कुरा सिक्न पनि पाइन्छ, पैसा पनि कमाइन्छ। त्यही समयमा मेरो उहाँले एकजना मित्र लक्ष्मण दुबईको जेवलालीमा काम गर्नुहुन्थ्यो र कहिले कसो पत्राचार गर्नुहुन्थ्यो। उहाँले यहाँ राम्रो भविष्य छ भनेर बताएको कुरा पत्रमा लेख्नुहुन्थ्यो। त्यसैले मिसन कोरियाको समय अफसानसँगै बेरोजगार भएको राजधानीको नक्कल उहाँलाई पठाएको थिएँ। 1.5 वर्ष बितिसक्दा पनि खासै प्रगति नभएकोले मैले उहाँलाई पत्रमा लेखेको थिएँ, अब म आउँदिनँ, मेरो भिसा प्रक्रियामा गएको भए क्यान्सल गरिदिनु। सायद त्यो पत्र उहाँले पाउनुभएको थिएन क्यारे, मेरो भिसा आयो र म विदेशिएँ। हाम्रो 10 जनाको समूह थियो, जसमध्ये एकजना आउन भ्याउनु भएन। सन् 1993 नोभेम्बर 10 तारिकका दिन तत्कालीन सानेबानीको काठमाडौँ दुबई लन्डनको उडानबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा ढोका खोल्न साथ छालाको ज्याकेट सर्पले काँचुले निकाले चाहिँ निकालेको हिजो जस्तै लाग्छ। 26 वर्ष बितिसकेछ। नेपालमा दशैंले चिसोसँगै साटेर वर्षा हिलो लगिसकेको थियो, तर यहाँ हप्प गर्मी, कम्पनीको गाडीले वासस्थानतर्फ लैजाँदै गर्दा सफा चौडा सडकले प्रभावित पारे पनि त्यो अनुभव त्यति लामो रहेन। जब गाडी सारजाको औद्योगिक क्षेत्रभित्र छिर्यो, गर्मीसँगै कुहिएको माछा गनाए जस्तो लाग्न थाल्यो। जस्तो अनुभव माछा पोखरीतिर हुन्छ, झन्डै झन्डै वाकवाकी होला जस्तो भयो। त्यति बेला सारजा औद्योगिक क्षेत्रका मुख्य सडक बाहेक अन्यमा पिस थिएन। स्थानीय भाषामा रमल भनिने समुद्री किनाराको बालुवा नै बालुवा भएको जमिनमा बनाइएको अस्तव्यस्त धुलो उस्तै। सारजामा हुने एक दिवसीय क्रिकेटको कारण यो सहर केही परिचित थियो मेरा लागि। 4 दिनसम्म हामीहरू कुन विभागमा काम गर्ने भनी टुङ्गो लागेन। हाम्रो नेपाली राजधानी प्रयोग गरेर कम्पनीमा आउने पहिलो समूह थियो। यसभन्दा अगाडि प्राय भारतीय नक्कली राजधानी बनाएर आउने गर्दा रहेछन्, त्यो पनि एक्का दुक्का नेपाली मात्रै। अन्यलाई कार्य विभाजन खासै गाह्रो भएन, तर मेरो सङ्घर्षको कथा त अब सुरु भयो। नेपालमा म हालको बालाजु स्कुल अफ इन्जिनियरिङमा सहायक प्रशिक्षक थिएँ। आफूभन्दा ठूला मेरा प्रशिक्षार्थी थिए। मेरा ती विगत र प्रमाणपत्रलाई कम्पनीले चिन्न इन्कार गर्यो र मलाई उत्पादन विभागमा काम गर्ने भनियो, जुन मेरो त्यो बेलाको आइक्यूको कसीमा ठिक लागेन। मैले प्रतिवाद गरेँ। इन्टरनेटको जमानामा पनि धेरै नेपालीहरू केही होमवर्क नगरी हाम फाल्छन्, तर त्यो जमानामा चाहेर पनि पूर्ण सूचना सम्भव थिएन। त्यसैको समाधानका लागि नेपालबाट आउने बेलामा 2 कुरामा प्रष्ट थिएँ। एउटा जे काम गरे पनि मेरो फिल्डको हुनुपर्छ अथवा मेरो अध्ययनको विषयसँग सम्बन्धित हुनुपर्छ, र अर्को जस्तो सुकै चुनौती आए पनि सामना गर्नेछु। मैले अडान लिए। कम्पनीमा अत्यन्तै सजिलो एयर कन्डिसन युक्त रूममा बसेर काम गर्नेदेखि अत्यन्त गाह्रो काम पनि थिए। कम्पनी व्यवस्थापनले टुल रूम अर्थात् अत्याधुनिक कार्यशालाको लागि सिप परीक्षणको लागि डाक्यो। विभागीय प्रमुखले सिप परीक्षणको नतिजामा जे भने नातावाद कृपावादसँग परदेशमा पहिलो पटक साक्षात्कार भइयो। विभागीय प्रमुख पन्जाबी थिए। उनले आफ्नो 25 जना पन्जाबी प्राविधिकको टोली केही दिनमा आउने बताउँदै मलाई सरी भने। यस्तो अनौठो जवाब सुनेर मैले विभागीय प्रमुखलाई सम्हालिँदै भने, राख्ने नराख्ने यसको पूर्ण अधिकार तपाईँमै छ, बरु मलाई त फेल भइस भनिदिएको भए हुन्थ्यो जस्तो पनि लाग्यो, तर कहानीले अर्कै मोड लिनु रहेछ। बजारमा ग्राहकको अगाडि बोका घुमाए जस्तै गरी घुमाउने क्रममा मलाई मर्मत सम्भार शाखाको प्रमुखको अगाडि पुर्याइयो। लेबनानी बुढाले मलाई क्यालिपरबारे सोधे। सरल प्रश्न सुनेर मनमनै हाँसो पनि उठ्यो। उनले मेरो उत्तर सुनेपछि म नयाँ बन्दै गरेको कम्पनीको शाखाको मर्मत सम्भार शाखामा काम गर्ने भएँ। अफिसमा कम कार्यशाला भनेर 18x36 फिटको कोठा दिइएको थियो। कुर्सी टेबल केही थिएन। तारको कोइलको ड्रमलाई टेबल बनाएर लेख्नु पर्थ्यो, जसमा एकजना इलेक्ट्रिकल इन्जिनियर र म गरी हामी 2 जना बस्थ्यौँ। सहकर्मी फ्रेस ग्रेजुएट रहेछन्। उनलाई उति काम पनि नआउने र अत्याधिक डराउने स्वभावका दक्षिण भारतीय मेरा सहकर्मीलाई दक्षिण भारतीय कामदारले नै मिलेर सताउँथे। त्यसै कारण आकस्मिक विदामा जान्छु भनेर गएका उनी त्यसपछि कहिले फर्केर आएनन्। 90% दक्षिण भारतीय कामदार थिए। मसँग त उनीहरूको गोरु बेचेको साइनो पनि थिएन। मलाई उनीहरूले छोड्ने कुरै थिएन। तर मसँगको पहिलो साक्षात्कारमै म सानोतिनो हथौडाको मारले फुट्ने बेल होइन भन्ने सन्देश दिएँ। इन्जिनियरिङ, ड्रइङ, डिजाइन, हाइड्रोलिक सिस्टम, मेसिनिङ, वेल्डिङ एवं अङ्ग्रेजी भाषामाथिको दखलका कारण केही महिनामै मलाई जो कसैले हेप्न नसक्ने वातावरण बन्यो। प्रशिक्षक भएको को कति पानीमा छ भन्ने सजिलै थाहा लाग्थ्यो मलाई। मेरो ब्याकग्राउन्ड मेकानिकल हो भने थाहा पाएपछि उनीहरू इलेक्ट्रिकल समस्यामा पनि मलाई बोलाउँथे। म कुनै प्रतिवाद नगरी जान्थेँ। मैले जान्दिनँ भनेर कहिल्यै भनिनँ। धेरैजसो सेकेन्ड ह्यान्ड इटालियन मेसिन भएकोले बारम्बार बिग्रन्थ्यो। साधारण टुटफुटको समस्या नआउँदा अन्य साथीहरूको मद्दत गर्ने निर्देशन थियो। यही अवसरलाई मैले उपयोग गरेर चाँडै आफ्नो विभागका साथीहरूमा प्रभाव जमाएँ। सबैलाई सहयोग गर्ने र आफ्नो विभागको लागि लड्ने हुनाले मलाई सबैले सहयोग गर्न तयार हुन थाले। मेसिन फेब्रिकेसन कसरी कम प्रयासमा बनाउन सकिन्छ भनेर म त्यहाँ कार्यरत वेल्डर फेब्रिकेटरलाई उनीहरूको इगो हट नहुने गरी टिप्स दिन्थेँ। त्यो बेला दुबईको चमक धमक अहिलेको जस्तो थिएन। शेख जायद रोडमा नेपालको धरहरा जस्तै ट्रेड सेन्टर ठिङ्ग उभिएको थियो। दुबई र शारजा जोडिएको थिएन। त्यसैको प्रतीक्षाया मैले काम गर्ने कम्पनीमा पनि थियो। मेसिनको पाठपूर्जाको नाम थाहा नभएका मान्छेहरू खरिद गर्दा थिए। स्टोर्समा राखिएका सामानको सूची त थियो, तर कोड सिस्टम र व्यवस्थापन थिएन। ससाना कम्पनी एकपछि अर्को गर्दै खोलिएको हुनाले कम्पनी मध्यपूर्वकै सबैभन्दा ठूलो प्लास्टिकका सामान उत्पादक त थियो, तर एक भने थिएन। एउटा सिङ्गो हरेक शाखा स्वाधीन जस्तै थियो। सहकर्मी इन्जिनियरले छोडेर गएको तीन महिनापछि नयाँ इलेक्ट्रिकल इन्जिनियरको नियुक्ति भयो, जो अनुभवी रहेछन्। हामी दुई मिलेर पहिलोपल्ट कम्पनीमा पाठपूर्जाको कोड सिस्टम बनायौं। पाठपूर्जाको मागपत्रको आधारमा मगाउने थिति बसाल्यौं। लुबर लाइनको प्रोजेक्ट चल्दै थियो, अर्थात् प्लास्टिकको पट्टीदार पर्दा बनाउने काम। उक्त मेसिनको टेकअप बनाउन हाम्रो जिम्मेवारी भएकोले निर्देशन अनुसार काम गर्दै गयौं। मेसिन बनाउने खास अनुभव विभागका तलदेखि माथिसम्म कसैको नभएको कुरा जान्न मलाई बेर लागेन। मेसिन त बन्यो तर सफल भएन। सानो पट्टीलाई सिधा तान्नुपर्ने, बाङ्गो भए पर्दा लगाउँदा पट्टीहरू मिलेर नबस्ने र तान्ने बेला चिप्लेर बाहिर खस्थ्यो। सबै कुरा बिस्तारै ठिकठाक हुँदै गएको थियो। अचानक व्यवस्थापनमा परिवर्तन भयो। उत्पादन महाशाखाको जिम्मेवारी टुल रूम शाखाको उही पञ्जाबीलाई सुम्पियो। उसले मलाई एक्लै बोलाएर म यहाँ आउँदा कुनै समस्या त छैन नि भनेर सोध्यो। मैले भने छैन। उसले फेरि भन्यो, म तँलाई बहादुर भन्छु, त मलाई सिंह भन्नुहुन्न? मैले हुन्छ भनिदिएँ। त्यति बेलासम्म सबैले मलाई गुरु भनेर बोलाउँथे, जुन अहिले पनि छ। टकबहादुर गुरुङको सही गलत उच्चारणले दिक्क भएर मेरो नाम गुरु हो भन्न थाल्नुको परिणाम थियो। टकलाई टोक, टाक, टेक, तक भन्थे, गुरुङलाई गोरुङ, गुरुञ्ज आदि आदि। प्लास्टिकको पर्दा बनाउने लाइनको मेसिन सफल नभएपछि डिभिजन म्यानेजर पञ्जाबी मेसिन अध्ययन गर्न अमेरिका गए। उनी इलेक्ट्रोनिक इन्जिनियर भएको हुनाले भ्रमण प्रभावकारी भएन। उनले बताएको हिसाबले बनाउँदा पनि नतिजा फरक नआएपछि मैले भने म यसको डिजाइन गर्छु। उनीहरूले माने। मैले मेरै डिजाइनबाट मेसिन बनाएँ। सयौं पाठपूर्जाको चित्र हातले नै बनाउनु पर्थ्यो। कम्प्युटर डिजाइनको सुविधा हाम्रो विभागमा थिएन। मेसिन सफल भयो तर समस्या आयो। प्लास्टिकको पट्टीमा गरिएको इम्बोजिङ गाढा हुन सकेन। टुल रूमबाट बनाएको मेसिनले अपेक्षित कार्य गर्न सकेन। त्यसको लागि मैले मेसिनमा परिवर्तन गर्ने अडान राखेँ। डिभिजन म्यानेजरले हुँदैन भन्यो, तर मैले मेरै हिसाबले गर्ने भनेर मेसिनमा पट्टीलाई दबाब दिने सिलिन्डरको साइज परिवर्तन गरेर ठूलो सिलिन्डर फिट गरिदिएँ। त्यो बेला सिलिन्डर खोज्न कबाडीमा जानुपर्थ्यो। इच्छित साइजको पाइन्थेन। तैपनि मिसन सफल भयो। हेर्दा हेर्दै दुई वर्ष बित्यो। टप म्यानेजमेन्टले टर्न ओभर बढाउनु पर्ने दबाब दिँदा डिभिजन म्यानेजर पञ्जाबीले असमर्थता जनाए। फलस्वरूप व्यवस्थापन परिवर्तन भयो। घुम्दै फिर्दै रुम्जाटार भने चाहिँ बल्ल बल्ल बनाएको साख माटोमा मिल्ने देखेर मैले राजीनामा दिएँ। मेरो भूमिकालाई नचिन्ने मान्छेसँग काम गर्नु मलाई उचित लागेन। नयाँ डिभिजन म्यानेजर सन् 1995 कम्पनीमा जोडिन आएको साउको भान्जा रहेछन्। एक घण्टा लामो रस्साकस्सीपछि नयाँ तलबमान र पदोन्नतिसहित निरन्तरता दिने सहमति भयो। केही महिनापछि एक दिन कम्पनी अगाडि बाटोमा हिँडिरहेका बेला मेरो अगाडि एउटा कालो बीएमडब्ल्यू गाडी रोकियो। उही डिभिजन म्यानेजर पञ्जाबीको गाडी रहेछ। कुरै कुरामा उनले आफ्नो कम्पनीको इन्चार्ज बनाउने प्रस्ताव राखे। मैले भने, तपाईँको अरूको कम्पनीमा त मलाई मेरो तपाईँले हक दिनु भएन भने आफ्नो कम्पनीमा के गर्नुहोला? ऊ गाडीको सिसा नै बन्द नगरी हतार हतार गाडी हुँक्याएर गयो। यो सँगै मेरो परदेशको जागिरमा सङ्घर्षको पहिलो अध्यायको अन्त भयो। मैले सोचेको थिएँ अब सबै ठिक हुन्छ, तर सोचे जस्तो भएन। स्थिति झनै कष्टकर हुँदै गयो। नयाँ डिभिजन म्यानेजरले सोझै नहेर्ने र तलकाहरूमा प्रति अनुदार हुँदै गए। थुप्रै पुराना मेसिनलाई स्वचालितमा परिवर्तन गर्ने काम गरिए पनि क्रेडिट अरूले नै लिँदा इज्जत त पाइयो, तर त्यो मौद्रिक फाइदामा हेरिएन। यद्यपि म अकाउन्टको विद्यार्थी पनि हुँ, यति कुरा जान्न त्यसको आवश्यकता छैन। नेपालीहरू टप पोस्टमा नभएकाले कसैबाट सहायता पाइएला भन्नु मृगतृष्णा जस्तै थियो। सन् 2002 बिरामी परेर 6 महिनाको छुट्टीमा घर आएँ। छुट्टीबाट फर्किएपछि झनै सकस पर्न थालेर मैले राजीनामा दिने मनस्थिति बनाइसकेको थिएँ। त्यति नै बेला एउटा प्रोजेक्ट हाम्रो विभागको जिम्मेवारीमा आयो। 3 मेसिनमा उत्पादित सामानलाई एउटा मेसिनमा ल्याएर प्याकिङ गर्ने। योपालिको प्रोजेक्ट साधारण मेकानिकल मात्रै थिएन, कम्प्युटराइज पीएलसी प्रोग्रामिङ सहितको थियो। 3 जर्मन मेसिनबाट प्रति घण्टा 30,000 दरले निस्केका 90,000 कपलाई व्यवस्थापन गर्नु थियो, जुन पिरामिड बनाउन जत्तिको कठिन त थिएन, तर उपलब्ध स्रोत साधनको अगाडि चुनौतीपूर्ण भन्ने अवश्य थियो। यस्ता खाले प्रोजेक्ट कम्पनीले पहिले कहिले नगरेकोले विभिन्न शंका उपशंका व्याप्त थिए। व्यवस्थापन ढुक्क थिएन। त्यो बेला चीनको मेसिन उत्पादन गर्ने कम्पनीहरू अहिले जतिको विकसित र भर पर्दा पनि थिएनन्। मैले पनि मेसिनको डिजाइन उपलब्ध गराए, बनाइदिन्छु भनिदिए। मेरो कुराले कम्पनीमा ठूलो भुइँचालो ल्यायो। अन्तत हामीले मेसिन बनाउने जिम्मेवारी लियौं र एकै पटकमा बनाउन पनि सफल पायौं। त्यो बेलासम्म यही कम्प्युटर डिजाइन र कम्प्युटराइज प्रोजेक्ट प्लानिङको तालिम पनि लिइसकेको थिएँ, त्यसैले हिम्मत आएको थियो मलाई। कम्पनीको सीईओले प्रशंसा पत्र प्रदान गरे, जुन कम्पनीको इतिहासमा हुने विरलै घटना मध्ये एक हो। हुन त मैले आर्जन गरेका भन्दा धेरै आर्जन चाना पसरेले गर्लान्, तर आफूले रुचाएको क्षेत्रमा काम गर्नुको सन्तुष्टि अर्कै हुन्छ। आफूमाथि विश्वास छ भने जहाँ जोसुकैसँग पनि त्रसित हुनु पर्दैन। मानिस महान 3 प्रकारले हुन्छ अरे, 1 जन्मजात, 2 स्वप्रयास र 3 अरूले पगरी गुथाइदिएर। मैले त्यत्रो सफलता प्राप्त गरेको त होइन, तर आज म जे छु आफ्नै बलबुतामा छु। मेरा आमा बुबा गुरुहरूको आशीर्वाद मेरो शिरमा जरूर छ, तर मैले सानै भए पनि मेरो फरक व्यक्तित्व बनाउन सफल भएको छु, यसैमा खुसी लाग्छ। कुनै जमानामा फेसबुकमा अमेरिका पर्यटक भएर जान्छु भनेर स्ट्याटस लेख्दा धेरै साथीहरूले खिसी ट्युरी गरेका थिए। कम्पनीकै बिजनेसको लागि युरोप मध्यपूर्वको देशदेखि पटक पटक चीनको भ्रमण गरेको छु। अहिले पनि वार्षिक करिब 10 रोबोटिक्स र अटोमेसन प्रोजेक्टमा काम गरिरहेको छु। मुस्किलले यहाँ 2-3 हजार नेपाली हुँदा आएको थिएँ, अहिले नेपालीको संख्या 3 लाख पुगेको छ। अरब क्षमता हुनेलाई धेरै अवसर भएको भूमि हो। यहाँ आफूले परिकल्पना गरेको कुरा गर्न गाह्रो छैन। सपना नदेख्नेहरू र देखेको सपनालाई वास्तविकतामा बदल्ने आँट नभएकाहरूलाई भने जहाँ गए पनि उही कुरा हो। सन् 1990 दशकमा एउटा जुत्ता बेच्ने डिपार्टमेन्टल स्टोरको मालिकको अन्तर्वार्ता पढेको थिएँ। कसरी 30 लाख भन्दा कम जनसङ्ख्या भएको देशमा यतिका जुत्ता पसल चल्छन् भन्ने प्रश्नको जवाफमा उनले भनेका थिए, अबको समयमा हरेक मानिसको 4-5 जोर जुत्ता हुनेछन्। मानिसहरूले फरक अवसरको लागि फरक जुत्ता लगाउनेछन्। म यहाँ बजारको कमी देख्दिनँ, पर्यटकले किन्ने अर्कै कुरा हो। उनको भनाइमा मलाई पनि विश्वास थिएन, तर आज उनका कुरा साँचो भयो। सन् 1970 यहाँ आउँदा बालुवा नै बालुवा देखेर मलाई दुबई केवल बालुवा हो भन्नुहुने मेरा बुबा आज यहाँ आउँदा के सोच्नुहुन्थ्यो होला, म कहिलेकाहीँ यो सोचिरहन्छु। जसरी मैले चुनौतीलाई अवसरमा बदले, युएईले त्योभन्दा कैयौं गुणा बढी गर्यो। सन् 1970 ब्रिटिसहरू वित्तीय रूपमा टाट पल्टेर युएई अथवा साबिकको ट्रसियल स्टेट छोडेर जाने तयारीमा थिए। यहाँका शासकहरूले उनीहरूलाई नजान अनुरोध गरेको पढ्न पाइन्छ। अङ्ग्रेजले त्यतिखेर बस्न मानेका भए उनीहरू आफै खर्च उठाउन तयार थिए। सुरक्षाको लागि उपनिवेश स्वीकार्न तयार भएको युएई आज संसारकै सुरक्षित राष्ट्रमध्ये पर्छ। संसारमा हुने सकारात्मक वा नकारात्मक परिवर्तनका बेला आफ्नो उपस्थिति हुनु पनि आफैमा एउटा सौभाग्य हो। जसरी विक्रमसम्म 2036, 2046 र 2063 आन्दोलन हाम्रै पालामा भयो, त्यसरी नै युएई एउटा औसतभन्दा राम्रो देशबाट कसरी 2 दशकमा वार्षिक 1.5 करोडको गन्तव्य स्थल बन्न पुग्यो भन्ने कुराको साक्षी एउटा साक्षी म पनि हुँ। यो म यहाँ आएको बोनस हो। यसले मेरो देश पनि कुनै दिन समृद्ध राष्ट्र बन्नेछ भन्ने भरोसा दिलाउँछ। जिन्दगीमा 2 कुरा गर्न चाहन्नथे, एउटा शिक्षक बन्न र अर्को व्यापारी बन्न। जिन्दगीले दुवै बनायो। औपचारिक रूपमा सहायक प्रशिक्षकको जागिर छोडेर आए पनि विभिन्न खाले विभागीय एवं डिभिजनसँग सम्बन्धित तालिम मेरो कार्यक्षेत्रभित्र पर्छ। मलाई पनि अचेल त सिकाउन मनपर्छ। मेरो कदेखि ज्ञसम्म विस्तारले भन्ने बानीका कारण कति आत्तिन्छन् पनि। शिक्षक हुनलाई स्कूलमा पढाउनु पर्दैन रहेछ। मेरो अरब बसाईको अर्को पाटो भनेको लेखन र मौलिक परम्पराको जगेर्नामा क्रियाशील हुनु हो। विक्रमसम्म 2075 एउटा अनाहत नामक गजल संग्रह निकालेको छु। नेपालमै बसेको भए सायद म किताब लेख्दिनथेँ होला। किताब नै निकाल्ने कुरा त सोच्नै सकिन्नथ्यो। यसले नेपाली साहित्यलाई केही देला नदेला त्यो आफ्नो ठाउँमा छ, तर मैले सकेको गरेको छु। हरेक फुटबल खेल्ने व्यक्ति म्याराडोना भन्न सक्दैन, तर कोसिस गरे राम्रो खेल्न सकिन्छ भन्ने मलाई मेरो गजल लेखन यात्राले सिकाएको छ। दुई चारजना असल साथीहरूले चिन्ने भएको छु। फुर्सदको समयमा गुरूङहरूको भाषा धर्म संस्कृतिबारे अध्ययन गरेर समुदायलाई सुसूचित गर्ने अभियानमा लागेकाले साथीहरूको तमुपे लुह संघ युएईको संरक्षकको भूमिका दिनुभएको छ। पछिल्लो समय साथीहरूबाट देशको आर्थिक विकासमा केही टेवा पुर्याउनुपर्छ भन्ने उद्देश्यका साथ खोलिएको पब्लिक लिमिटेड कम्पनी ओभरसिज नेप्लिज इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकको जिम्मेवारी प्राप्त गर्ने विश्वासको वातावरण बनाउन सफल भएको छु। आप्रवासी मानव पुर्खाहरूको पाइला पछ्याउने कोसिस जारी छ। पुर्खाहरूको पाइला पछ्याउँदै शीर्षकको यो कथा टक गुरूङको कथा हो। मैले यसलाई युएईले बाँडेका मुस्कान 40 कथाहरूको संग्रहबाट वाचन गरेको हुँ। यसै संग्रहबाट अर्को कथा लिएर केही बेरमा फेरि आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न एडमिनिस्ट्रेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज युएईले बाँडेको मुस्कान शीर्षकको कथा संग्रहभित्रका केही कथाहरू सुनिरहेका छौं। योभन्दा अघि मैले टक गुरूङको कथा सुनाए भने अब म आर श्रेयाको कथा सुनाउँछु, युएईले पूरा गरेको मेरो सपना। हरेक मानिसको जिन्दगीको आफ्नै कथा हुन्छ। बानकी मिलाएर लेख्न र भन्न जान्नेहरूको त्यही कथा उपन्यास र सिनेमा बन्छ। नजान्नेहरूको कथा आफू एक्लैले सम्झने अतीत बन्छ। त्यो अतीत कहिले एक्लै मुस्कुराउँदै त कहिले चसक्क दुख्दै स्मरण गरिन्छ। 3 दशक जिन्दगी व्यतीत गर्दै गर्दा मभित्र पनि जिन्दगीका त्यस्ता कैयन तितामिठा स्मरणहरू छन्। अनुभूति र अनुभवका खातहरू छन्। अभाव र सम्पन्नताका किस्सा छन्। अनि छन् एक्लै मुस्काउने, हाँस्ने र रुने बहानाहरू पनि। हुन त सबैको कहानी सबैलाई उत्तिकै रुचिकर लाग्छ या लाग्नै पर्छ भन्ने हुँदैन। यद्यपि मेरो जिन्दगीको कथाले कमसेकम केही पाठकलाई मात्रै पनि सकारात्मक ऊर्जा प्राप्त भयो भने म आफ्नो जिन्दगी सार्थक भएको सम्झनेछु। देशको राजधानी काठमाडौँभन्दा धेरै पूर्व खोटाङ जिल्लाको साउने चौर स्थित चिन्ताङमा म जन्मे। भारतीय सेनामा कार्यरत बुबा र गृहिणी आमाको दोस्रो सन्तान अर्थात माइली छोरी हुँ म। बुबा आमाले मायाले राखिदिनु भएको नाम हो एलिसा राई। गाउँमै भए पनि खाना लाउनको हिसाबले कुनै समस्या नभएको मध्यमवर्गीय परिवार। बुबा छुट्टीमा घर फर्किँदा परिवार मात्रै नभएर आफन्त टोल र छरछिमेकलाई समेत कुसेली पात बोकेर आउनुहुन्थ्यो। बुबा आएको बेला घरको रौनक अर्कै हुन्थ्यो। घरमा एक प्रकारको चाड आए जस्तो घरभरि मान्छे हुन्थे। वर्षभरि खेतीपातीको काममा सहयोग गर्ने खेताला गोठालादेखि कपडा सिलाउने दर्जी दाई, हामी केटाकेटीले पसलमा उधारो खाएको हिसाब बुझ्न आउने पसले दाई, सबै हाम्रै घरमा आउँथे। कान्छो लाउरे आएपछि जमेर रमाइलो गर्न पाइन्छ, विदेशी रम खान पाइन्छ भनेर पनि गाउँलेको भिड लाग्थ्यो। बुबा सबैलाई खुसी पारेर पठाउनुहुन्थ्यो घरबाट। खेतीपाती जग्गा प्रशस्त थियो। उमेर सानै भए पनि मिठाई र खाजा खान 2-4 पैसा गोजीमा टुट्दैनथ्यो। नयाँ लुगा लगाउन दसैँ कुरो नपर्ने हामीले। जन्मस्थान विकट र गाउँलाई अभावले किचेको भए पनि मेरो बाल्यकाल सम्पन्नतामै बित्यो। विकट गाउँमा जन्मे। शिक्षा र चेतनाको स्तर करिब करिब 0 थियो। जग्गा जमिन धेरै, बुबा घर बाहिर, आमा र एउटा दिदी बाहेक अरू सबै आफूभन्दा साना भाइ बहिनी थिए घरमा। बिहान 4 बजे उठेर राति 10 बजेसम्म आमा र दिदीलाई काममा सघाउनु, भाइ बहिनी हेर्नु, घरदेखि टाढाको स्कूल जानु मेरो दैनिकी थियो। विकटताले निम्त्याएको दुःखका कारण मेरो बाल्यकाल उत्तिकै सङ्घर्षमय पनि थियो। शिक्षालाई प्राथमिकतामा नराख्ने सामाजिक परिवेश थियो। गाउँभन्दा निकै टाढा एउटा स्कूल थियो, न्यूनतम आधारभूत सुविधा समेत नभएको। त्यसैले म पढाइमा मध्यम स्तरको विद्यार्थी मात्रै भएँ। पछिल्लो छिमलका केटाकेटीले स्कुल जानुपर्छ भन्नका लागि गइदिनुपर्ने, जेन तेन स्कुल लेभल सकाएँ। गाउँमा जन्मे हुर्के पनि मलाई गाउँले कहिल्यै आकर्षित गरेन। घाँस काट्न जाँदा पनि म डोको भर्ने काम छाडी यो जन्जालबाट कसरी मुक्ति पाउने भन्ने सोच्दै हँसिया खेलाएर घन्टौँ टोलाइरहन्थे। कोदो टिप्दै गर्दा होस् या पानी खेप्दै गर्दा मलाई लाग्थ्यो मेरो जिन्दगी यस ठाउँमा बिताउन जन्मेकै होइन, म यहाँ किन अल्झिरहेकी छु। मैले गर्नुपर्ने अरू धेरै नै ठूला कामहरू छन् जस्तो लाग्थ्यो। म त्यो किम्वदन्तीको राजकुमारी चाहिँ अलौकिक संसारको कल्पनामा उडिरहन्थे जो मैले कहिल्यै देखेको थिएन। खै कुन्नी अरू अरू बाल्यकालमा कस्तो सपना देख्छन्, तर म भने आफ्नो सानैदेखिको सपनाको उडानलाई ल्यान्डिङ गर्ने एयरपोर्टको खोजीमा थिएँ। हामी दूरदराजका मान्छेले सबैभन्दा भव्य कल्पना गर्ने भनेकै काठमाडौँ जाने हो। मानव काठमाडौँ गएपछि यी दुःखका सारा पहाड समथर हुनेछन्। मानव काठमाडौँमा हामीलाई चमत्कारले पर्खेर बसेको छ। चमत्कार हेर्न भनौँ वा दुःखलाई समथर बनाउन, 2066 सालको एउटा बिहान भालेको डाकसँगै म काठमाडौँ हानिए। तर काठमाडौँ सुनेको र कल्पना गरे जस्तो सहज किन हुन्थ्यो र काठमाडौँ? सुनाउनेहरूले त धरहराको अग्लाई मात्र सुनाए, वीर अस्पतालको पेटीमा माग्न बसेकाहरूको कथा सुनाएनन्, फराकिलो टुँडी खेलमा परेड खेल्ने र बदाम खानेहरूको सुखको कथा सुनाए। तर दिनभरि गिट्टी बोक्दै र बालुवा चाल्दै लगनटोलको पुरानो कच्ची घरमा बोरामाथि स्टोभ बालेर खाने दुःखीहरूको कथा सुनाएनन्। नारायण हिटी, हनुमान ढोका र ठमेलको भव्यता सुनाए, तर शङ्खमूल थापाथली र जडीबुटी पुलमुनि बसेका सुकुम्बासीहरूका कुरा सुनाएनन्। कल्पना र भोगाईमा आकाश र जमिनको अन्तर भए पनि म काठमाडौँ आइसकेकी थिएँ। मलाई अब यहीँ अभ्यस्त हुनु थियो। मैले गाउँमा छँदा देखेको त्यो अमूर्त सपना पूरा गर्नु थियो। त्यो बेला म पत्र पत्रिका र म्यागजिनहरू खुब पढ्ने भएकी थिएँ। विशेष गरी कान्तिपुरको साप्ताहिक र नारी पाक्षिक मेरो मनपर्ने पत्रिकामा पढ्थे। नारी पाक्षिकमा ब्युटिसियन सम्बन्धी विशेष लेख रचना हुन्थे, जसले मलाई ब्युटिसियन काममा रुचि बढ्दै गयो। कहिले ब्युटी पार्लरमा सिक्दै र सहयोग गर्दै त कहिले सहकारीमा मार्केटिङको काम गर्दै जेन तेन आफूलाई टिकाएँ। त्यति बेला 5,000 रुपियाँ आफ्नो गोजीमा हुँदा आफूलाई संसारकै धनी जस्तो लाग्थ्यो। सोच्थेँ यदि मेरो साथमा 1,00,000 रुपियाँ हुन्थ्यो भने म के गर्थेँ होला। करिब 3 करोड नेपालीको राजधानी सहरले मलाई सङ्घर्ष गर्न सिकायो, विशालता देखायो, हुने खाने र हुँदा खानेको भिन्नता बुझायो। यद्यपि मेरो अमूर्त र अतृप्त सपना पूरा गरेन, मलाई आफूले ठ्याक्कै के गर्ने भन्ने थाहा थिएन, तर केही विशेष गर्नुपर्छ, म आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने मात्र याद लागिरहन्थ्यो। मलाई मेरो दौतरी वा समवयस्क साथीहरू चाहिँ बैंस चढ्ने बित्तिकै बिहे गर्ने, श्रीमानसँग आश्रित भएर बस्ने, बालबच्चा जन्माउने र खेलाउने सोच आएन। बिहा त पछि गरौँला, तर आफ्नो खुट्टामा उभिनुपर्छ यस्तै लागिरहन्थ्यो। आत्मनिर्भर हुन मन थियो, आफैले केही गर्ने सपना थियो, तर काठमाडौँले मेरो सपना पूरा गर्ने छाँटकाँट देखाएन। त्यसपछि आफूले जानेको ब्युटिसियनसिप विदेशमा पनि काम लाग्छ भन्ने बुझेपछि एक शुभचिन्तकको सहयोगमा म सन् 2013 जुन 18 युएई आएँ। युएई मध्यपूर्वको एउटा सम्पन्न देश, होच्याउने र ओठ लेप्राउनेहरू अझै पनि खाडी मुलुक भनेर होच्याउँदै होलान्, ओठ लेप्राउँदै होलान्। काठमाडौँका गल्लीहरूमा खाडी गएकी केटी भनेर तेस्रो कोणबाट मूल्याङ्कन गर्नेहरू पनि होलान्, तर मेरो लागि ती सबै उडन्ते कुरा मात्र भए। उडन्ते कुरा काठमाडौँ छोडेर म उडेँ सपनाको खोजीमा कहिले नदेखेको देशतिर, कहिले नचढेको चिलगाडीमा बसेर, र मेरा लागि स्वर्ग अनि वरदान बनिदियो त्यही यात्रा। त आँट म पुर्याउँछु भन्छन् रे भगवान्ले, एउटा ठूलो फड्को मार्नु अघि आँखा चिम्म गर्नु जरुरी हुन्छ, नत्र फड्केर पारीको संसारमा जाने मुटु नै भन्दैन। आज लाग्छ तिनै उडुवा कुरा सुन्दै बसेकी भए मेरो सपना खरानी भएर उडिसक्थ्यो आजका मितिसम्म। हुन त म पनि अन्जान अन्जानमै अमूर्त सपना बोकेर हरियो पासपोर्ट च्यापेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेकी थिएँ। मान्छेहरूको खाडी मुलुकप्रतिको नकारात्मक दृष्टिकोण र हल्लाकै भिडबाट बाटो काटेकी थिएँ। कहाँ जाने, के गर्ने, विदेश कस्तो हुन्छ, केही नबुझिकनै भगवान् भरोसामा उडेकी थिएँ। सायद मेरो सौभाग्य पनि हुनसक्छ, युएई आएपछि मैले नराम्रो केही कुरासँग पनि ठोकिनु परेन, केवल राम्रो मात्रै पाएँ। युएईको प्रतिष्ठित 5-स्टार लेभलको ब्युटी सलुनमा दर्जनौं देशका नागरिक मेरा सहकर्मी भए। यहाँ कसैले मलाई गाउँको स्कुल पढेकी भनेर ओछ्याएन, दुर्व्यवहार गरेन, कसैले मलाई बाटोघाटो नजानेकोमा थर्काएन, बरु उल्टै सिकाइदिए। युएई आउँदासम्म मेरो अङ्ग्रेजी त्यति गतिलो थिएन, अह कसैले मेरो चित्तमा ठेस लगाएन, कति कमजोर अङ्ग्रेजी तिम्रो भनेर। लौ त भन्नु भने ब्युटी सलुनकै सिपमा पनि पूर्ण पारङ्गत थिइनँ म, लगानी गरेर व्यवसाय गर्ने आफ्नो हैसियत पुग्दैन भन्ने पनि मलाई थाहा थियो। आखिर मानिसको जीवनको असल डिग्री भनेकै आत्मविश्वास, लगनशीलता, सकारात्मक सोच र म सक्छु भन्ने भित्री भावना रहेछ। युएई यस्तो देश जहाँ हरेक वर्गको श्रमलाई अवसर मिल्छ। मिहिनेत, लगनशीलता र इमान्दारितालाई सूक्ष्माति सूक्ष्म नजरले मूल्याङ्कन गर्छ यसले। कुनै एउटा व्यक्ति लट्ठी लिएर तह लगाउनै बस्नु पर्दैन। यहाँ एउटा सिस्टम छ र त्यो सिस्टममा आइसकेपछि हरेक मानिस त्यसैमा अभ्यस्त हुन्छ। कर्म गर्छु भन्नेका लागि अगाडि बढ्ने प्रशस्त अवसर छ। 7 वर्ष युएमा बिताएको अनुभवले मलाई यही सिकाएको छ। गत वर्ष 3500 भन्दा धेरै सहकर्मीलाई पछाडि पारेर मैले उत्कृष्ट कर्मचारी पुरस्कार बेस्ट इम्प्लोइ अफ द इयर हात पारेँ। यो मेरा लागि हर्षका आँसु खसेको क्षण थियो। म हिजो एउटा जुनियर ब्युटिसियनको रूपमा युएई आएकी सामान्य श्रमिक थिएँ। अहिले युएई भर 35 वटा शाखा भएको प्रतिष्ठित ब्युटी सलुनमा काम गर्छु। तिनै मध्येको सबैभन्दा व्यस्त र चहलपहलयुक्त मैले काम गर्ने शाखाको सिनियर टेक्निसियनका रूपमा म कार्यरत छु। बितेका 7 वर्षमा मैले आर्थिक उन्नति मात्र गरिन, अब विश्वभर जहाँ गए पनि बिक्ने सिप हासिल गरेकी छु। हिजो 5000 गोजीमा हुँदा आफूलाई सबैभन्दा धनी महसुस गर्ने म आज महिनामा लाखौं रुपियाँ कमाउन सक्छु। विश्वका करिब सबै देशका ग्राहकलाई सेवा दिएकी छु। महिनौसम्म मेरो फुर्सद हुने पालो कुरेर बस्ने अनि महिनौदेखि अग्रिम बुकिङ गरेर ब्युटी सेवाका लागि मेरै पालो पर्खने भगवान रूपी ग्राहक कमाएकी छु। युरोप र क्यानाडाका ग्राहकहरूले मेरो सिपबाट खुसी भएर पटक पटक भनेका छन्, तपाईँ हाम्रो देशमा जानुहुन्छ भने योभन्दा राम्रो कमाइ हुन्छ, हामी तपाईँलाई उता लैजाने व्यवस्था गर्छौँ। यहीँनिर मलाई कर्म र भाग्यको मेल हुन्छ भन्नेमा विश्वास लाग्छ। बाल्यकालमा घाँस काट्न जाँदा हँसिया खेलाउँदै टोलाएर देखेको सपना अहिले पूरा भएको छ। आज म मेरो लागि मात्र नभएर दिदी बहिनी दाजुभाइ र गाउँलेलाई समेत गाह्रो साह्रो साँगुरोमा सहयोग गर्न सक्ने भएकी छु। बुबा आमा र परिवारको आशा र भरोसा बन्न सफल भएकी छु। मेरा दाजुभाइ दिदीबहिनी मध्ये हिजोसम्म म सबैभन्दा कम पढेकी, बेलैमा घरचम नगरेकी भनेर कुरा काटिने मान्छे थिएँ। हिजो यसरी मेरो कुरा काट्ने मान्छे आज आफ्ना सन्तानलाई उदाहरण दिनुपर्दा एलिसा माइली जस्तो छोरी हुनु भन्छन्। युएईले मेरो आर्थिक स्तर मात्र उठाएको छैन, धेरै कुरा सिकाएको पनि छ। मुख्यतः कामलाई कसरी पूजा गर्नुपर्छ भन्ने कुरा सिकायो। ग्राहक सेवा के हो, उनीहरूसँग बोल्दा व्यवहार गर्दा हाम्रो शिष्टताको महत्व के हो जस्ता कुरा सिकेकी छु। यहाँको अनुशासन र कडा कानूनले एउटा देश सभ्य र सुरक्षित कसरी हुँदो रहेछ भन्ने सिकायो। यहाँको विषम प्राकृतिक अवस्थाको बावजुद भएको विकास र वैभवले दृढ इच्छा शक्ति भएको राजनीतिक नेतृत्वका अगाडि असम्भव भन्ने केही रहेनछ भन्ने मैले बुझेकी छु। करिब 1 करोड जनसङ्ख्यामा 30% मात्र यहाँका नागरिक छन् यो देशमा। सुख सुविधाले सुसम्पन्न यहाँका नागरिकले पनि हामी जस्ता श्रमिकलाई सम्मान र इज्जत दिन्छन्। जसले राष्ट्रको विकास हुन सरकार मात्र सही भएर हुन्न, नागरिक पनि सभ्य र चेतनशील हुनुपर्छ भन्ने सिकाउँछ। युएई बसाईको यो 7 वर्षमा मैले कहीँ कतै गुनासो गर्नै परेन। बरु कम्पनीमा कार्यरत 3500 भन्दा धेरै कर्मचारी मध्येबाट उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत पाएँ। दिनको 7-8 घण्टा ड्युटी गर्नुसँग म बिलौना गर्दिनँ, किनकि म हिजो पनि बिहान 4 बजे उठेर राति 10 बजेसम्म काम गरेकै धरातलबाट आएकी मान्छे हुँ। चाहे रातको 12 बजेको होस् वा बिहानको चकमन्न समय होस्, नेपालमा जस्तो म त केटी मान्छे हुँ भनेर डराउनु पर्दैन। यहाँ व्यक्ति आफैले बुद्धि बिगारेर बिग्रिने बाटो समात्छ भने बेग्लै कुरा, तर म केही बन्छु नराम्रो गर्दिनँ भनेर हिँडेको व्यक्ति सधैँ सुरक्षित छ युएईमा। त्यसो त बाटैमा पिएर लडेकाहरू पनि नभेटिने होइनन्, तर डराउनु पर्ने अवस्था हुँदैन। कहीँ कतै कसैले दुःख दियो वा दुर्व्यवहार गर्यो भने तत्काल सिसिटिभी हेरेर प्रहरी आइपुग्छ र सुरक्षा दिन्छ। महिलाका लागि अझ धेरै सुरक्षाको अनुभूति गरेका छौँ हामी यता बस्नेहरूले। भौतिक सुख सुविधाले भरिपूर्ण छ र बसुन्जेलका लागि सुख र सहलका साथ पालेको छ युएईले। मेरो सानो छँदा देख्ने सपना पनि यहाँ अहिले बस्दाको भन्दा ठूलो र सुखी थिएन। त्यस हिसाबले मलाई सुख दिएको छ युएईले। आफ्नै आय आर्जनबाट देशमै आफ्नो लागि घर घडेरी जोड्ने स्तरसम्म पुर्याइदिएको छ। परिवारमा बिरामी पर्दा आपद विवादको बेला खर्च गर्न सक्ने हैसियत बनाइदिएको छ युएईले। एउटा आम मानिसको सपना योभन्दा ठूलो अरू के हुन्छ र? बसुन्जेलका लागि भौतिक सुख छ, सुविधा छ, आमदानी छ, स्वस्थकर छ। यहाँको बसाइ सकेर अब नेपालमै फर्किन्छु भन्दा पनि एउटा सामान्य र सुखी जीवन बाँच्न पुग्ने गरी खुसी दिएको छ आफ्नो झोलीमा। मलाई मुस्कान नै मुस्कान भरेर फर्काइदिनेछ युएईले आफू जन्मेको देशमा। सम्भवतः अब युएईको बसाइलाई म धेरै लम्ब्याउँदिन। यो देशले जे जति दियो यसैमा आभारी छु। यो कर्मभूमि हो मेरो, जन्मभूमि त उतै छोडेर आएको छु। अब यहाँ सिकेको सिप र ज्ञानलाई सदुपयोग गर्दै जन्मभूमिकै केही गर्ने सोचाइ छ। हिजो अमूर्त सपना र अनिश्चित भविष्य बोकेर अन्जान सहरमा त्रिभुवन विमानस्थलको प्रस्थान कक्षबाट टिलपिल आँसु झार्दै उडेकी म अब छिट्टै पूरा भएको एउटा सपना, आत्मविश्वास र स्वावलम्बनको दरो खुट्टा टेकेर फेरि त्रिभुवन विमानस्थलको आगमन कक्षबाट मुस्कानसहित बाहिरिनेछु। हिजोको खोटाङकी एलिसा राई आज काठमाडौँमा आर्श्रिया भएर शिरमा सिन्ताङको प्यार र आशीर्वाद बोकेर। युएले पूरा गरेको श्रेयाको सपना शीर्षकको यो कथा मैले आजको श्रुति सम्वेकको दोस्रो चरणमा सुनाएँ। पहिलो चरणमा टक गुरुङको कथा सुनाएको थिएँ। यिनै दुई कथाहरूसँगै आजको श्रुति सम्वेकको समय सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे आजको कार्यक्रमबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।